बुलबुल एउटा ईरानी चरा। बुलबुल
के अमेरिकामा मालिक हुँदैनन्, जामी हुँदैनन्? के अमेरिकामा मालिक हुँदैनन्, जामी हुँदैनन्? विश्वमा कहाँ साउ हुँदैनन्, कहाँ आसामी हुँदैनन्? म गरीब छु, गरीब भएकै कारण हेरिराख्नुहोला। म गरीब छु, गरीब भएकै कारण हेरिराख्नुहोला। मलाई चिता बाँधेर घाट लाने मलामी हुँदैनन्। विश्वमा कहाँ साउ हुँदैनन्, कहाँ आसामी हुँदैनन्? देशको विकास कसरी हुन्छ यार एकजुट नभई? देशको विकास कसरी हुन्छ यार एकजुट नभई? एउटै घरका मान्छे त यहाँ मबाट हामी हुँदैनन्। विश्वमा कहाँ साउ हुँदैनन्, कहाँ आसामी हुँदैनन्? खोजी गरे भेटिनेछन् अपवादमा इमान्दारहरू पनि, खोजी गरे भेटिनेछन् अपवादमा इमान्दारहरू पनि। सबै म जस्तै पियक्कड र समाजमा बदनामी हुँदैनन्। के अमेरिकामा मालिक हुँदैनन्, जामी हुँदैनन्? विश्वमा कहाँ साउ हुँदैनन्, कहाँ आसामी हुँदैनन्? तेह्रथुम जन्मिएर थापा दमक बस्दै आउनुभएका लोकेन्द्र बन्जाराको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज विष्ट र म अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रम शुरूआत गरेँ, लोकेन्द्र बन्जारा, उहाँका साथ आइपुगेको छु। उहाँको आँखाभरि सपना 2062 सालमा प्रकाशित गजल संग्रह हो भने जैतुन 2073 सालमा प्रकाशित गजल संग्रह हो। प्रकाशित वर्षले नै बताउँछ कति समय भयो उहाँले गजल लेख्न थाल्नुभएको। 62 सालमा प्रकाशन गर्नको लागि त्योभन्दा केही वर्ष अगाडि नै उहाँले गजल लेख्न सुरु गरिसक्नु भएको छ। यो सबै विषयमा कुराकानी आज उहाँसँग गर्छु। लोकेन्द्रजी, तपाईँलाई स्वागत छ।
धन्यवाद अजितजी। मैले बुलबुल सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई मेरो हार्दिक नमस्कार।
मैले पहिलो चिन्जान स्मरण गराउँछु, 62 सालमा हामी बुलबुलमा बसेका रहेछौँ।
हजुर,
त्यो चाहिँ अलिअलि सम्झना हामी दुवैलाई रह्यो, प्रष्ट सम्झना अहिले तपाईँलाई पनि छैन, मलाई पनि छैन। भनेपछि 62 र 10 = 72, 10 र 3 जोड्नु पर्यो अर्को 75 हुनलाई। 13 वर्ष पछाडि बुलबुलमा राख्ने मौका मिलेछ तपाईँलाई। यो भन्नुको मतलब तपाईँ मोफसलमा लामो समयदेखि हुनुहुन्छ।
हजुर,
तपाईँ राजधानीमा हुनुहुन्थ्यो भने यति समय लाग्दैन थियो।
थिएन होला।
कहिले जानुभएको तपाईँ काठमाडौँबाट फर्केर झापा?
म बस्न त कहिले पनि स्थायी रूपमा काठमाडौँ कहिले बसिनँ। आउँथेँ कहिले काहीँ र एक दुई महिना यसरी बसिन्थ्यो साथीभाइहरूसँग। त्यसरी मेरो चाहिँ यो जीवनको चर्या देहाततिरै झापातिर बिच्छ।
पहिले पनि लामो समय बस्नुभयो त्यस बेला, छोटो छोटो आउँदै जाँदै गर्नुहुन्थ्यो?
हजुर।
मलाई त पढाइको सिलसिलामा यहाँ हुनुहुन्छ कि भन्ने मेरो बुझाइ थियो।
थिइनँ।
भनेपछि झापामै बस्नुभयो, उतै गजल सिक्नुभयो र उतै नै तपाईँले मैदान तयार गर्नुभयो, त्यसरी बुझौँ। र अहिलेको सन्दर्भ चाहिँ तपाईँ काठमाडौँमा आउनुभएको, यो महफिलको लागि आउनुभएको थियो र यही मौकामा मैले समातेर स्टुडियोभित्र लिएर आएको छु।
हजुर, म महफिलमा आएको थिएँ गएको शनिबार।
हजुर,
हामी गोर्खाका गजलकार प्रदीप रोदन र म महफिलमा बसेका थियौँ।
अब सुरुवात गरौँ एउटा गजल वाचनबाट, त्यसपछि कुराकानी गर्छौँ।
हुन्छ, म एउटा गजल प्रस्तुत गर्छु। बाढीमा बगेर श्रमको बाली हिँडेको छ, बाढीमा बगेर श्रमको बाली हिँडेको छ, बाढीमा बगेर श्रमको बाली हिँडेको छ, आँखाबाट आँसुको कर्णाली हिँडेको छ। बाढीमा बगेर श्रमको बाली हिँडेको छ, आँखाबाट आँसुको कर्णाली हिँडेको छ, हातहरू अभावका साङ्लाले बाँधिएका छन्, हातहरू अभावका साङ्लाले बाँधिएका छन्, छातीमा चोटको हाली मुहाली हिँडेको छ, आँखाबाट आँसुको कर्णाली हिँडेको छ, रातो रङ्ग त्यसै सेतो भएको होइन उसको, रातो रङ्ग त्यसै सेतो भएको होइन उसको, त्यसै सेतो भएको होइन उसको रातो रङ्ग, उसले रगतलाई दुधले पखाली हिँडेको छ, आँखाबाट आँसुको कर्णाली हिँडेको छ, अब त गोमन सर्प लाग्दैनन् कि भन्नेमा छु, अब त गोमन सर्पहरू लाग्दैनन् कि भन्नेमा छु, अब त गोमन सर्पहरू लाग्दैनन् कि भन्नेमा छु। यही बाटो भएर भर्खर गनगाली हिँडेको छ, आँखाबाट आँसुको कर्णाली हिँडेको छ, जन्मदिनमा मैनबत्ती निभाउँदै खुसीले, जन्मदिनमा मैनबत्ती निभाउँदै खुसीले, जन्मदिनमा मैनबत्ती निभाउँदै खुसीले, कुन संस्कारको पछाडि यो नेपाली हिँडेको छ, आँखा बाढीमा बगेर श्रमको बाली हिँडेको छ, आँखाबाट आँसुको कर्णाली हिँडेको छ। धन्यवाद।
बडा मिठो गजल। मैले यो गजल मात्रै होइन, तपाईँका अरू धेरै मिठा गजलहरूलाई सम्झिनुपर्छ र बुलबुलमा बुलबुल मार्फत धेरै पहिला हाम्रो चिन्जान भइसकेपछि पनि हामी फेसबुकमा जोडियौँ र मैले तपाईँका गजलहरू फेसबुक मार्फत पनि हेरिरहेको हुन्छु कहिलेकाहीँ।
धन्यवाद।
र असाध्यै दमदार शेरहरू छन् भन्न मैले हिचकिचाउनु पर्दैन। असाध्यै दमदार शेर भएका गजलहरू प्राय मध्यपश्चिमका स्रष्टाहरूले लेख्ने गरेको लहर चलेको समय छ अहिले भन्दाखेरि पनि अत्युक्ति हुँदैन। यो बीचमा झापामा एकदमै कम मान्छेहरू मात्रै दमदार शेर लेख्नेहरू हुन थाल्नुभएको हो पहिला हेरिकन?
एक समय यस्तो पनि थियो, जस्तो 56-57 एकदम पश्चिममा भन्दा पनि पूर्वमा व्यापक कार्यक्रमहरू हुन्थे, गजलकै लागि पनि धेरै हामी मिलेर दौडिन्थ्यौँ र त्यो वातावरण, अहिले चाहिँ अलिकति त्यो वातावरण छैन। तर यो होइन कि झापामा पूर्वतिर गजलका कार्यक्रमहरू हुँदैनन् भन्ने पटकै होइन, दिनदिनै भइरहेका छन्, वाचनहरू चलिरहेका छन्। त्यताका गजलकारहरूले पनि एकदम राम्रा राम्रा शेरहरू लेख्नुहुन्छ, राम्रा राम्रा गजलहरूको सिर्जना गरिरहनु भएको छ। खालि यो एउटा अवसरको पनि खाँचो मैले देखेको छु।
धनकुटामा ईश्वर दाहाल धनकुटाबाट हामीले बुलबुलमा प्रस्तुत गऱ्यौँ, असाध्यै राम्रो प्रतिक्रिया आयो। झापामा तपाईँको भयो, झापाबाटै आउनुभएको गणेन्द्रजी, अब अहिले चाहिँ उहाँ काठमाडौँतिरै हुनुहुन्छ। त्यस्तै गरी हाम्रो घनश्याम पथिक लगायतका केही साथीहरू गजलकार साथीहरू हुनुहुन्छ, तर तपाईँलाई भने जस्तो तुलनात्मक रूपमा पहिला भन्दा चाहिँ गजलको स्रष्टाहरू जति बढेका थिए पहिला, जसरी एकदम फैलिएको थियो गजल, त्यो फैलावट कम भएको हो?
त्यो फैलावट कमै चाहिँ भएको होइन, हुनसक्छ बरु यथास्थानमा छ र अलिक बढेकै हो। त्यहाँ पनि अहिले धेरै स्रष्टाहरू हुन्छ, जस्तो मेरा सहपाठी गजलकारहरू जस्तो विवश बलिउद्र कोइराला, केशव आचार्य, कृष्ण घिमिरे, कल्पना आचार्य, तिलाश्री तिमसेनाहरू, हामी यसरी गजलमा अहिले पनि लागि नै राखेका छौँ।
तर कम सङ्गठित
त छौँ,
कार्यक्रमहरू गर्छौँ,
एकदम गरिरहेका छौँ, कार्यक्रमहरू भइरहेछन्। जस्तो अब प्रत्येक शनिबारहरू फुर्सद हुँदैन, शनिबार आयो कि फुर्सद कार्यक्रम एउटा भइहाल्छ।
केही समय अगाडि म पनि पुगेको थिएँ र त्यहाँका गजलहरू दमदार दमदार गजल रेकर्ड गरेर ल्याएको थिएँ। सबै स्रष्टाको नाम चाहिँ अहिले मैले सम्झिन सकिनँ, तपाईँले भन्दै गएपछि मैले उहाँहरूका शेरको त्यो जुन गमक हुन्छ त्यसलाई सम्झिन सकेँ अहिले र प्रस्तुत गरेँ। अब दोस्रो गजल एउटा तपाईँको सुनाउनुहोस् न।
हुन्छ। भन्छौ होला कति धेरै नचाहिँदो रमाएको हो, भन्छौ होला कति धेरै नचाहिँदो रमाएको हो, कति धेरै नचाहिँदो रमाएको हो, भन्छौ होला कति धेरै नचाहिँदो रमाएको हो, होइन साथी त्यस्तो होइन मलाई दुःख सुहाएको हो, भन्छौ होला कति धेरै नचाहिँदो रमाएको हो, होइन साथी त्यस्तो होइन मलाई दुःख सुहाएको हो, पिताजीको अवसानमा रुन आँसु माग्या होइन, पिताजीको अवसानमा रुन आँसु माग्या होइन, रुन आँसु माग्या होइन, पिताजीको अवसानमा रुन आँसु माग्या होइन, मलाई त यो ऋण माग्ने आदतले झुकाएको हो, होइन साथी त्यस्तो होइन मलाई दुःख सुहाएको हो, तिमी आयौ अन्नै खानु भोक लाग्दा पेटभरि, तिमी आयौ अन्नै खानु भोक लाग्दा पेटभरि, पेटभरि अन्नै खानु, तिमी आयौ भोक लाग्दा पेटभरि अन्नै खानु, मैले त के पानी पनि पकाएर खाएको हो, मैले त के पानी पनि पकाएर खाएको हो, होइन साथी त्यस्तो होइन मलाई दुःख सुहाएको हो, मेरो मायाले हौ तिमी यति राम्री बनिएकी, मेरो मायाले हौ तिमी यति राम्री बनिएकी, मेरो मायाले हौ तिमी यति राम्री बनिएकी, मलाई पनि तिम्रै मायाले त राम्रो बनाएको हो, होइन साथी त्यस्तो होइन मलाई दुःख सुहाएको हो, आफू हिँडेको छु भन्छु भन्न त म हतार हतार, आफू हिँडेको छु भन्छु भन्न त म हतार हतार, आफू हिँडेको छु भन्छु, हिँडाउन त उपरवाला भनिनेले हिँडाएको हो, होइन साथी त्यस्तो होइन, मलाई दुःख सुहाएको हो, मलाई पनि पागल भन्छन् देखि सुन्ने जान्नेहरू, मलाई पनि पागल भन्छन् देखि सुन्ने जान्नेहरू, मलाई पनि पागल भन्छन् देखि सुन्ने जान्नेहरू, पागल जस्तो म कि पागल म जसरी मुस्काएको हो, भन्छ होला कति धेरै नचाहिँदो रमाएको हो, होइन साथी त्यस्तो होइन मलाई दुःख सुहाएको हो।
बडा मिठो, कति मजासँग कसरी फुर्छन् यस्ता शेरहरू।
फेरि यो साधना रथ, अब म पनि त्यस्तो पूर्ण भइसकेको छुइनँ,
अघि कुरा गऱ्यौँ नि हामीले स्टुडियो पस्नु अगाडि, 62 सालमा पनि एकपटक बुलबुलमा बसेको थियो, त्यति बेला म खै गजलै जान्दिन्थेँ भने यस्तो कुरा गर्नुहुन्छ।
त्यो सिक्ने क्रम सर यो जारी हुँदो रहेछ, सिक्ने क्रम अझै पनि छ, जति लेखेको छु त्यसलाई राम्रै भनिदिनु भएको छ कसै कसैले, त्यसको त्यही ऊर्जाले चाहिँ मलाई अलिकति यसो लेखौँ लाग्छ र लेख्छु।
ठिक्कै यो सालबाट लेख्न सुरु गरेँ भन्ने सम्झना छ?
ठ्याक्कै सर, मैले लेख्न थालेको 55-56 हो,
55-56 सुरु गर्नुभएको है, भनेपछि त अहिले 20 वर्ष बढी भयो,
लगभग भयो
2 दशक।
हजुर भयो।
कस्तो भयो 2 दशकको बीचको गजलको उतार चढावलाई तपाईँको आँखाबाट हेर्दा कसरी देख्नुहुन्छ?
मेरो व्यक्तिगत गजलकारी त यो 20 वर्षमा, पछिल्लो 2 दशकमा कुरा गर्नुहुन्छ भने मैले 2062 सालमा आँखाभरी सपना भन्ने कृति निकालेको थिएँ गजल सङ्ग्रह, जसलाई यो काठमाडौँमा हामीले विमोचन गरेका थियौँ, त्यसभन्दा पछाडि तपाईँसँगको त्यो बुलबुल त्यतिखेर मैले गरेका थिएँ, त्यसभन्दा केही वर्ष पछाडि म परदेशिनु पऱ्यो, परदेशिने सिलसिलामा अलिकति दुःख पऱ्यो, दुःख हुँदाहुँदै पनि अब त्यो गजल छोड्ने कुरा आएन, आदतको कुरा हो, आदत छोडिएन, लेखियो त्यो लेखिएका गजलहरूलाई, पछि आएर एकमुष्ट रूपमा 2073 मिलाएर एउटा जैतुन गजल सङ्ग्रह निकालेँ, त्यसमा चाहिँ विदेशमा बसेर लेखेका दुःख पाएका विदेशी कुराहरू, नेपाल सम्झेर रुँदै गरेका कुराहरू बढी छन्। त्योभन्दा पछाडि एउटा सकारात्मक सोचले, सकारात्मक मान्छेहरूको ऊर्जाले यतिका गजलहरू लेख्न सकिरहेछु।
तपाईँलाई जैतुन आएपछि चाहिँ शिवाली परिवर्तन गरिदियो तपाईँलाई यसले,
जैतुनले
चाहिँ त्यसले चाहिँ यसो थुपारेर गजललाई सङ्कलन चाहिँ गरेर राख्यो, तर त्यो लेख्ने क्रम चाहिँ थियो।
हजुर, जैतुनमा चाहिँ कस्तो भयो भने विदेशका गजलहरू आदत नछोडौँ भनेर लेखेका गजललाई सङ्कलन गरेर जैतुन निकाले, त्यसले चाहिँ मलाई एकदम सकारात्मक ऊर्जा दियो, त्यसले चाहिँ त्यो ऊर्जाले चाहिँ मैले यतिका गजलहरू फेरि लेख्न सकेँ।
कुन देश बस्नुभएको थियो, कति वर्ष?
म दुबई बसेँ लगभग 9 वर्ष।
9 वर्ष बस्नुभयो त्यहाँ, पनि गजल त फैलाइयो होला नि
लेखेँ त्यहाँ। अलिकति विदेशमा कस्तो हुन्छ भने स्पेसली दुबई, अरू देशमा राम्रै देख्छु, दुबईमा चाहिँ कस्तो छ भने अलिकति धेरै त्यो राजनीति गर्छन् त्यहाँ, तर अहिले चाहिँ धेरै राम्रो सुध्रेको मैले देखेको छु यहाँबाट। त्यो राजनीति हुँदा पनि त्यतिको कार्यक्रममा हामी दुबईमा बसेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजहरू मिलेर कता कता गरेर हामीले निकै कार्यक्रमहरू एरेन्ज गरेर हामीले
अलिअलि गजलको राजनीति तपाईँहरूले गरिदिनु भएको।
म चाहिँ गर्दिनँ यो राजनीति,
राजनीति भनेको मैले उल्टो अर्थमा भनिनँ,
हजुर,
फैलाउने काम कतिको भयो।
त्यो त गऱ्यौँ, कोठा कोठामा गएर पनि भेटेर मान्छेहरू यो दुबई आएको छ अथवा यो मान्छे लेख्न सक्ने मान्छे भने त्यसलाई अलिकति ह्यान्डल गर्ने काम त गऱ्यौँ, तर यो जति नराम्रो सोच्यो यो लेखन त्यति कमजोर हुँदै जान्छ कि मलाई त्यस्तो लाग्छ, अनि बरु कोठाइमा बसेर राम्रो सोच्यो भने एटलिस्ट राम्रो लेख्न त सकिन्छ भन्ने मलाई लाग्छ।
एउटा गजल फेरि सुनाउनु
हुन्छ। भन्ने मनै छैन यार, भन्ने मनै छैन यार, के भन्नु भन्दिन, भन्ने मनै छैन यार, के भन्नु भन्दिन, दुःखको समाचार के भन्नु भन्दिन, भन्ने मनै छैन यार, के भन्नु भन्दिन, दुःखको समाचार के भन्नु भन्दिन, चम्चेहरूले गरुन् भनुन् जे भन्नु छ, चम्चेहरूले गरुन् भनुन् जे भन्नु छ, चम्चेहरूले गरुन् भनुन् जे भन्नु छ, गधालाई नमस्कार के भन्नु भन्दिन, दुःखको समाचार के भन्नु भन्दिन, तिरे त 300 मात्रै थियो दिएको, तिरे त 300 मात्रै थियो दिएको, दिएको 300 मात्रै थियो, तिरे त 300 मात्रै थियो, तिर्दैन बारम्बार के भन्नु भन्दिन, दुःखको समाचार के भन्नु भन्दिन, जसले तिमीलाई खुसी राखेको छ, जसले तिमीलाई खुसी राखेको छ, जसले तिमीलाई खुसी राखेको छ, उसैलाई अब जार के भन्नु भन्दिन, भन्ने मनै छैन यार, के भन्नु भन्दिन, दुःखको समाचार के भन्नु भन्दिन।
कस्तो बेलामा फुर्छन् यस्ता गजल,
यो सर अलिक एक्लै हुनु पर्यो, कसैले नबोलाउनु पर्यो, त्यो बाटोमा गाडीको हरन, त्यो ट्याटेर टुटु, कोही भाँडा बजेको आवाज नसुन्नु पर्यो,
चकमन्न हुनु पर्यो,
चकमन्न एक्लै हुनु पर्यो। अनि त्यतिखेर दिमाग चल्छ, अनि एउटा बिजुली जस्तो चम्किन्छ, अनि त्यो चम्केपछि एउटा थिम आएपछि त्यो फ्रेममा ल्याउनलाई सकेपछि अनि चाहिँ मजा आउँछ। त्यसरी चाहिँ म उतारिदिन्छु। यो मोबाइलले गर्दाखेरि चाहिँ धेरै सजिलो भएको छ, जहाँ पाए त्यहीँ कलमहरू कापीहरू बोकेरै लेखेरै लेख बस्नु पर्दैन, जतिखेर फुरु त्यतिखेर लेख्न मोबाइलले धेरै काम दिएको छ।
मोबाइलले पनि सहयोग गर्छ, धेरै सर्जकले मोबाइलमा लेख्नुहुन्छ,
प्रविधिले धेरै सहयोग गर्छ।
अर्को एउटा गजल सुनाउनुहोस् न।
हुन्छ। मेरो आँखामा कहिले सत्य देखिन्छ, कहिले मिराज देखिन्छ, मिराज भ्रम। मेरो आँखामा कहिले सत्य देखिन्छ, कहिले मिराज देखिन्छ। मेरो आँखामा कहिले सत्य देखिन्छ, कहिले मिराज देखिन्छ। म प्रेमी हुँ, मेरो पागलको जस्तै अन्दाज देखिन्छ। मेरो आँखामा कहिले सत्य देखिन्छ, कहिले मिराज देखिन्छ। म प्रेमी हुँ, मेरो पागलको जस्तै अन्दाज देखिन्छ। जाबो दुधे बच्चा न हो, भोटो नलाई कुदेको पनि जाबो दुधे बच्चा न हो, भोटो नलाई कुदेको पनि थोरै पहाड भत्किएको हो, उसको के को लाज देखिन्छ। म प्रेमी हुँ, मेरो पागलको जस्तै अन्दाज देखिन्छ। त्यस्तै देख्न थालेको छु हाम्रो प्रेम अचेल प्रिय प्रिय, त्यस्तै देख्न थालेको छु हाम्रो प्रेम अचेल प्रिय, त्यस्तै देख्न थालेको छु जस्तो जस्तो सिनेमामा डुब्दो टाइटानिकको जहाज देखिन्छ। म प्रेमी हुँ, मेरो पागलको जस्तै अन्दाज देखिन्छ। पानी पर्न सुरु नभई सबै चरा गुणमा लुक्छन्, पानी पर्न सुरु नभई सबै चरा गुणमा लुक्छन्, त्यस्तो अवस्थामा पनि आकाश हेर बाज देखिन्छ। मेरो आँखामा कहिले सत्य देखिन्छ त कहिले मिराज देखिन्छ। म प्रेमी हुँ, मेरो पागलको जस्तै अन्दाज देखिन्छ।
तपाईँले भन्नुभयो नि सुरु सुरुमा चाहिँ गजल सिक्ने क्रममा रहेछु, जानेको रहेनछु भन्ने, जानेको छु जस्तो अनुभूति चाहिँ केले दिँदो रहेछ?
मलाई त अहिले पनि जानेको छु जस्तो लाग्दैन। मान्छे सिकाइले पूर्ण हुन्छ, म कहिल्यै पूर्ण हुन्न, पूर्ण भएको दिन त सायद मरिन्छ, सन्तुष्टि मिलेको दिन त सायद त्यो मृत्युको दिन हो। त्यसैले यो म पूर्ण छु, मैले चाहिँ ती राम्रो लेख्छु भनेर मलाई कहिल्यै लाग्दैन। मैले लेखेको गजल मलाई मनै पर्दैनन्। कुनै कुनै एक दुईवटा शेरले आफूलाई अलिकति सेटिस्फ्याक्सन गर्छ, तर त्यो मलाई के लाग्छ भने यो सन्तुष्टि चाहिँ यो यो अन्त्य हो। सन्तुष्टि जब प्राप्त भयो अन्त्य हो। सन्तुष्टि नहु तैँले राम्रो लेखेको छैनस्, तैँले धेरै अरू राम्रो लेख्नै बाँकी छ, यो पुरा जिन्दगी बाँकी छ, पुरा यो संसारको दुःख लेखिदिए तैँले भनेर मलाई मेरो मनले भनिदिन्छ। त्यही भएर मलाई यो पूर्ण भएको जस्तो चाहिँ मलाई कहिले लाग्दैन।
सुन तिरे दिएको त्यो लसुन कसैले, सुन तिरे दिएको त्यो लसुन कसैले, यसरी नै लगाउँछन् यार गुण कसैले, मलाई अब त्यस्तो ठाउँमा हराउने मन छ, मलाई अब त्यस्तो ठाउँमा हराउने मन छ जहाँ सबले खोजुन् र नभेटुन् कसैले, यसरी नै लगाउँछन् यार गुण कसैले, नबुझी म यतातिर हाँसिरहेको रहेछु, नबुझी म यतातिर हाँसिरहेको रहेछु, बजाएको रहेछ उता शोक धुन कसैले, यसरी नै लगाउँछन् यार गुण कसैले, रगत दिए मैले पनि उसको बदलामा, रगत दिए मैले पनि उसको बदलामा, अमर पर्दा अभर पर्दा दिएको थियो नुन कसैले, यसरी नै लगाउँछन् यार गुण कसैले, यसकारण म रुने गर्छु यो झरीमा रुझ्दै, यसकारण म रुने गर्छु यो झरीमा रुझ्दै, ताकि मेरा आँसु यी नदेखुन् कसैले, सुन तिरे दिएको त्यो लसुन कसैले, यसरी नै लगाउँछन् यार गुण कसैले। तपाईँले मोबाइलबाट पढिरहँदा तपाईँको सानो नोटबुकलाई मैले फुत्त तानेर एउटा गजल पढेँ। तपाईँले आफूले लेख्नको लागि आफूलाई मन परेका गजलकारहरूको चाहिँ कहिले काहीँ हेरिन्छ नि, नयाँ पुस्ता पुरानो पुस्ता, कसका गजलहरू हेर्नुहुन्छ?
म गजलहरू अहिलेका पुस्ताका अघिल्लो पुस्ता भन्दा पनि म वर्तमान पुस्ताको, अब यो अहिले त यो सामाजिक सञ्जाल छ, फेसबुक छ, ट्विटर छ, फेसबुक हेरे त पुगि नै हाल्छ। मैले फेसबुकमा कसको गजल चाहिँ आयो होला भनेर हेर्छु भने यी वर्तमान पुस्ताका यी विपिन सलामी छन् एकजना, यिनको गजल आयो कि आएन भनेर म फेसबुकमा हेर्छु। अर्का एकजना प्रदीप रोदनको गजल म हेर्छु। अनि यी हाम्रा एकजना छन् मित्र बलिभद्र कोइराला, विवश बलिभद्र कोइराला, उनको गजल पनि म हेर्छु। अरू केही साथीहरू छन् मैले यहाँ बिर्सेँ पनि होला, पहल असीम छन् ती तिनको गजल हेर्छु, खगेन्द्र अटल छन् तिनको पनि हेर्छु, यसरी हेर्छु म कसैका गजल।
तपाईँले अघि भन्नुभयो नि सन्तुष्टि हुनुहुन्न, सन्तोष लिइहाल्नु सर्जकले, हामीले सन्तोष लिएको थियौँ भने दुई दशक अगाडिको गजल चाहिँ हाम्रो एकदम सामान्य खालको थियो, अब अहिले एकदम दमदार खालका गजलहरू धेरै भित्रेका छन्।
हजुर,
होइन यो क्रम अझ मतलब लेखिँदो रहेछ नि त यतिको गजल, तपाईँले 62 सालमा त सोच्नु पनि भएको थिएन यति राम्रो गजल हुन सक्छ भनेर।
अब त्यतिखेर चाहिँ कस्तो लाग्यो भने, मैले तपाईँको कुरा काटिहालेँ, मलाई कस्तो लाग्छ भने अब त्यतिखेर चाहिँ भर्खर लेखिँदै थियो नि त, भर्खर लेखिँदाखेरि चाहिँ के लाग्छ भने आहा मैले त कम्ती राम्रो लेखिनँ है, यो चाहिँ मैले साह्रै राम्रो लेखेँ भनेर आफूलाई लाग्छ। तर त्यो त्यसको गहिराई चाहिँ, त्यसको यो दुःखको घनत्व चाहिँ हामीलाई थाहा हुँदैन, यो दुःख लेख्न कति बाँकी छ त, त्यो घनत्व थाहा नभएपछि चाहिँ अँ त्यस्तो लागेको है, मैले त राम्रो लेखिसकेँ, म त ठुलै गजलकार भइसकेँ भन्ने चाहिँ त्यो सुरु सुरुमा एउटा किताब निकाल्दैखेरि त लाग्छ। तर तपाईँलाई कसैले राम्ररी सम्झाइदिनु पऱ्यो, तपाईँलाई कसैले सही बाटोमा हिँड त ठुलो नपल्टी भनेर कसैले सम्झाइदियो भने चाहिँ
पनि सबै सर्जकको आँखा फेरि फ्याटै खुल्दैन,
खुल्दैन तिनीहरू नि त सकिने हुन्, तिनीहरू चाहिँ सकिने हुन्छ। जस्तो मलाई चाहिँ सम्झाएन, मैले चाहिँ बरु त्यो अध्ययनहरू गरेँ, त्यो मैले चाहिँ त्यतिखेर के पढ्थेँ भने यो दर्शनहरू पढ्थेँ, यी किताबहरू दर्शनका यो जिरोवादका किताबहरू पढ्थेँ, त्यस्ता किताबले मलाई यो कुरा चाहिँ सटिस्फ्याक्सन भन्ने कुरा चाहिँ तेरो जिन्दगीमा कहिले हुनु भन्दैन, त्यो सटिस्फ्याक्सन हुनु भनेको चाहिँ त्यो सकिनु हो भनेर मैले जानेको हुनाले मैले अझै लेख्छु होला भनेर यो निरन्तरता दिएपछि सर यस्ता कुराहरू आफै बुझिन्छ, आफै बढ्दै जान्छन्। अहिले मलाई के लाग्छ, मैले त एउटा छेउ पनि लेखेको छुइनँ, मैले त केही लेखेकै छुइनँ, यो दुनियाँमा कति लेख्न बाँकी छ, मैले राम्रै लेख्न सकेको छुइनँ, म अझै राम्रो लेख्छु भनेर चाहिँ म लागिपरे।
अब अर्को एउटा गजल सुनाउन
हुन्छ, भित्र कुरा बेग्लै हुन्छ बाहिर अर्कै ल्याउन हतार गरिन्छ, भित्र कुरा बेग्लै हुन्छ बाहिर अर्कै ल्याउन हतार गरिन्छ, खासमा जे नहुने र नगरिने हो त्यसकै बढी प्रचार गरिन्छ, भित्र कुरा बेग्लै हुन्छ बाहिर अर्कै ल्याउन हतार गरिन्छ, खासमा जे नहुने र नगरिने हो त्यसकै बढी प्रचार गरिन्छ, अभियुक्तहरूले त नकाब पहिरेका हुन्छन् चिनिँदैनन्, अभियुक्तहरूले त नकाब पहिरेका हुन्छन् चिनिँदैनन्, अभियुक्तहरूले त नकाब पहिरेका हुन्छन् चिनिँदैनन्, बलात्कृत चेलीहरूको चाहिँ नाङ्गो तस्विरको व्यापार गरिन्छ, खासमा जे नहुने र नगरिने हो त्यसकै बढी प्रचार गरिन्छ, आज बेहुलो हुँदैछु तर किन लागिरहेको हो यो यस्तो, आज बेहुलो हुँदैछु तर किन लागिरहेको हो यो यस्तो, आज बेहुलो हुँदैछु तर किन लागिरहेको हो यो यस्तो, जस्तो जस्तो घाट हिँड्नै लागेको मुर्दाको पनि श्रृङ्गार गरिन्छ, खासमा जे नहुने र नगरिने हो त्यसकै बढी प्रचार गरिन्छ, म भकुण्डो हुँ मैले के चित्त दुखाउनु भकुण्डो भनेपछि, म भकुण्डो हुँ, म भकुण्डो हुँ मैले के चित्त दुखाउनु भकुण्डो भनेपछि, मैले के चित्त दुखाउनु भकुण्डो भनेपछि, मलाई हार्नेबाट पनि प्रहार गरिन्छ जित्नेबाट पनि प्रहार गरिन्छ, भित्र कुरा बेग्लै हुन्छ बाहिर अर्कै ल्याउन हतार गरिन्छ, खासमा जे नहुने र नगरिने हो त्यसकै बढी प्रचार गरिन्छ।
तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ, काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ यो कार्यक्रम बजिरहेको छ र बुलबुलमा आज हामीसँग झापा दमकका लोकेन्द्र बन्जारा हुनुहुन्छ, उहाँका अरू गजल र कुराकानी लिएर केही बेरमा आउँछु, उज्यालो सुन्दै गर्नुहोला।
बुलबुल एउटा ईरानी चरा,
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा इरानी चरा। बुलबुल
के गर्नु र के नगर्नु पागल बिर्सिहाल्छ, के गर्नु र के नगर्नु पागल बिर्सिहाल्छ, सुख पाए मान्छेले धरातल बिर्सिहाल्छ। साम्यवादी एउटा नेता सिंहदरबार छिर्यो, साम्यवादी एउटा नेता सिंहदरबार छिर्यो, अब उसले करङ्गै कम्बल बिर्सिहाल्छ। सुख पाए मान्छेले धरातल बिर्सिहाल्छ, तलामाथि पिउने पानी उसको घरमै आयो, तलामाथि पिउने पानी उसको घरमै आयो, घरमालिकले जब भुइँको कल बिर्सिहाल्छ। सुख पाए मान्छेले धरातल बिर्सिहाल्छ, मखमलको गलैँचामा टेकिसकेपछि, मखमलको गलैँचामा टेकिसकेपछि पैतालाले सँगै हिँड्ने चप्पल बिर्सिहाल्छ। सुख पाए मान्छेले धरातल बिर्सिहाल्छ, झुक्किएर शरणार्थी अमेरिका पुग्यो, झुक्किएर शरणार्थी अमेरिका पुग्यो, अब उसले उसिनाका चामल बिर्सिहाल्छ। के गर्नु र के नगर्नु पागल बिर्सिहाल्छ, सुख पाए मान्छेले धरातल बिर्सिहाल्छ। झापा दमकका लोकेन्द्र बन्जाराको गजलसँगै मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ। बुलबुल तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट र उज्यालो अनलाइन .com पनि सुनिरहनु भएको छ। मोबाइलमा रहेको उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न सकिन्छ। आजको बुलबुलमा हामीसँग गजलकार लोकेन्द्र बन्जारा हुनुहुन्छ। लोकेन्द्रजी फेरि स्वागत तपाईँलाई।
धन्यवाद।
हामीले गजल निकै सुन्यौँ तर पनि सुन्ने रहर अझै पुगेको छैन। तपाईँका त 20-25 वर्षको अन्तरालमा त धेरै गजल निक्ले होलान्, कति 300-400 अझ धेरै लेखिए, लेख्दै कोर्दै राख्दै गरियो
है।
एउटा सुनेरै कुरा अगाडि बढाउँ
हुन्छ। वचन नलाऊ, वचन लाउँदा पानीमा नि हाड लाग्छ, वचन नलाऊ वचन लाउँदा पानीमा नि हाड लाग्छ, वचन नलाऊ वचन लाउँदा पानीमा नि हाड लाग्छ, चोखो मनले दिए मात्रै मदौरूलाई माड लाग्छ। वचन नलाऊ वचन लाउँदा पानीमा नि हाड लाग्छ, चोखो मनले दिए मात्रै मदौरूलाई माड लाग्छ, रोइरहेको बच्चा अझै रुन्छ आमा देख्यो भने, रोइरहेको बच्चा अझै रुन्छ आमा देख्यो भने, माया गर्ने मान्छे नजिक आउँदा ठूलो आड लाग्छ, चोखो मनले दिए मात्रै मदौरूलाई माड लाग्छ, तिमी आउनु मेरी प्रिय कसै गरी तिमी आउनु, तिमी आउनु मेरी प्रिय कसै गरी तिमी आउनु, तिमी आउनु मेरी प्रिय कसै गरी तिमी आउनु, तिमीलाई एकछिन देख्न पाइन भने संसार उजाड लाग्छ, चोखो मनले दिए मात्रै मधुरूलाई माड लाग्छ, तिमीलाई पो सधैँ रमझम सधैँ खुसी सधैँ मिठो, तिमीलाई पो सधैँ रमझम सधैँ खुसी सधैँ मिठो, तिमीलाई पो सधैँ रमझम सधैँ खुसी सधैँ मिठो, हामीलाई त एक छाक मासु खान पाउँदा चाड लाग्छ, वचन नलाऊ वचन लाउँदा पानीमा नि हाड लाग्छ, चोखो मनले दिए मात्रै मधुरूलाई माड लाग्छ।
बडा मिठो, बडा मिठो शेर। त्यो कल्पना कसरी गर्नुभयो होला जस्तो चाहिँ मलाई सुनेपछि लागिरहन्छ। महफिलमा पनि तपाईँले पक्कै जोडदार गर्नुभएको थियो, किनभने मैले कार्यक्रम चाहिँ हेर्न पाइनँ तर फेसबुकमा धेरै साथीहरूले स्ट्याटस राखेर आजको महफिल एकदम गजब भयो भनेर तपाईँको र तपाईँसँग हुनुभएको साथीको प्रशंसा गर्नुभएको थियो।
भनिदिनु भयो, अब मैले चाहिँ मेरो मैले दिन सक्ने मेरो बेस्ट मैले दिएको थिएँ।
अब अलिकति म घरायसी पक्षतिर पनि फर्किन्छु। गजल लेखिसकेपछि घरका परिवारभित्र पनि कसैलाई सुनाउनुहुन्छ?
म कसैलाई सुनाउँदिन,
सुनाउनु
मलाई के लाग्छ भने जो मान्छेको जो रुचि छ त्यसलाई त्यो मात्रै सुनाउनुहोस्। अरू बेगाममा मैले मेरा घर परिवारको मान्छेलाई सुनाउँला, उनीहरू आफ्नो काम गरिरहेको होलान्, उनीहरूले काम छोडेर सुन्लान्, न उनीहरूले त्यो बुझे न उनीहरूलाई त्यो पच्यो, बरु घरको काममा उल्टै डिस्टर्ब भयो। मलाई त त्यस्तो लाग्छ, यो जबरजस्ती गरिनु हुँदैन भन्ने पक्षमा म चाहिँ।
को को हुनुहुन्छ घरमा?
घरमा बुवा आमा हुनुहुन्छ, श्रीमतीजी हुनुहुन्छ, छोरा एउटा सानो छ, बहिनी हुनुहुन्छ र भान्जी पनि हाम्रो घरमा बस्छिन्।
यति परिवार छ?
हजुर।
त्यसो भए घरमा त ल बुझ्ने मान्छे भएन नि, तपाईँले सुनाउनु भएन, साथीहरूलाई त सुनाउनुहुन्छ?
सुनाउँछु।
कसलाई पहिला?
साथीहरूलाई सुनाउँछु। अब यो स्पेसल्ली हुँदैन, जो म बसिराखेको बेलामा जो कोही कोही मान्छे, अब म दोकानमा पनि बस्छु, मेरो एउटा सानो पसल छ, त्यो पसलमा बसिरहेको
दमकमै पसल छ,
हजुर दमकमा पसल छ, पसलमा बसिराखेको होला, कोही आएर सुनौँ भन्यो भने त्यो जो कोही पनि पर्न सक्छ।
ए गजल सुनौँ खालको मान्छे आयो भने सुनाइदिइहाल्नुहुन्छ,
जो कोही पनि पर्न सक्छ, ल सुनौँ ल तेरो गजल के छ नयाँ के छ भनेर गजल सम्बन्धी कुरा भयो भने त्यो माहौल त्यहाँ बन्यो भने त्यो दोकानमै पनि सुनाउने काम हुन्छ।
तपाईँको सङ्ग्रहतिर एकचोटि म फर्केँ, जैतुन आइसकेपछि चाहिँ मलाई एउटा मानक जस्तो भयो, यसले मलाई एकदम ऊर्जा दियो भन्नुभयो तपाईँले होइन, त्यो के गजलकारले एउटा कृति प्रकाशित गरिसकेपछि चाहिँ उसलाई सजिलो हुँदो रहेछ अगाडि बढ्न, कि पाठक प्रतिक्रिया मजाले आउँछ र अनि आफ्नो बाटो आफूले निर्धारण गर्न सकिन्छ?
त्यस्तो पनि हो, त्यस्तो पनि हो। तर म चाहिँ कस्तो थिएँ भने, म त्योभन्दा अगाडि केही वर्ष विदेशमा बसेको हुनाले त्यहाँ मैले आदत छोड्नलाई नछोड्नलाई मात्रै म लेख्थेँ कि, त्यो आदत चाहिँ मेरो नछुटोस् म लेख्छु, थिम आएको बेलामा के लेख्छु लेख्थेँ, त्यो सुसुप्त जस्तै भएको थियो। अनि पछि आएर यो निस्केपछि चाहिँ यसले एउटा माहौल ल्याइदिएर मलाई चाहिँ अलिक राम्रा गजल सिर्जना गर्नलाई चाहिँ प्रेरणा दिए जस्तो चाहिँ भएको हो।
यो चाहिँ 73 सालमा निस्केको जैतुनको कुरा गऱ्यौँ हामी,
हजुर हजुर।
62 सालमा निस्केको आँखाभरि सपनाले चाहिँ के गर्यो?
त्यसले त धेरै राम्रो रेस्पोन्स पाएको थियो। आँखाभरि सपनाले त तपाईँको त्यतिखेर गजल सङ्ग्रह निकाल्ने मान्छेहरू पनि कमै थिए, गजल लेख्नेहरू चाहिँ निकै थिए तर सङ्ग्रह निकाल्ने चाहिँ कम थिए। त्यो अर्थमा म त्यतिखेरै अब त्यो मैले अघि पनि भने त्यो एउटा सङ्ग्रह निकाल्दाखेरि निकै आफूलाई गर्व फिल भएको त्यस्तो भएको थियो, त्यसले गर्दा त्यो 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 पनि सकारात्मक रूपमा मलाई ऊर्जा प्राप्त भएको थियो। मैले त्यो ट्र्याकलाई मैले त्यतिखेरको ट्र्याकलाई अहिले बिल्कुलै छोड्या हुँ, त्यतिखेरको ट्र्याक मेरो एकदम त्यो ट्रेजेडी खालको त्यो 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 उमेरको हिसाबले पनि त्यो लेखन प्रभावदेखि
तपाईँलाई सोध्न आँटिरहेको थिएँ कि अचेल यस्ता गजल बढी चल्न थाले होइन,
हजुर
त्यस्ता गजलको पनि अर्थ त रहन्छ नि,
रहन्छ राम्रो सिर्जनाको जहिले अर्थ रहन्छ। तपाईँ कला भरेर लेख्नुहोस्, अन्दाज दिएर लेख्नुहोस्, तपाईँको जस्तै सिर्जनाको पनि अर्थ रहन्छ।
किन होला त्यस्ता गजल चाहिँ अलिक कम र यस्ता गजल बढी आउन थालेका?
यो चाहिँ कस्तो भयो भने त्यतिखेर हिन्दी गजलको उर्दू गजलको प्रभाव नेपालमा त्यति थिएन। जब यो गजलको माहौल बढ्दै बढ्दै गयो, मान्छे नेपाली गजलकारहरूले नेपाली गजलका पाठकहरूले पनि के गरे भने हिन्दी गजल उर्दू गजलको अध्ययन गरे, कस्तो गजल कस्तो हुनुपर्छ भन्ने कुराको अध्ययन गरेर यो उताको प्रभाव यता पर्या हो। यो अहिलेको ट्र्याक चाहिँ
प्रभावका कारण यस्तो
प्रभावका कारण चाहिँ अलिक राम्रो
हामीले राम्रा राम्रा गजल बनाउँदै गयौँ भने अन्त्यमा यसको चाहिँ यसले सार चाहिँ कि गायनमा गएर पाउँछ कि अथवा कहिलेकाहीँ गायनमा नजाँदाखेरि पनि गजल सारपूर्ण हुन्छ भन्ने अर्थ लाग्छ?
मलाई के लाग्छ भने यो मेरो व्यक्तिगत धारणा पनि हुनसक्छ, गजल लेखिनु गजल लेख्दाखेरि गजलकारले सर्वप्रथम ध्यान दिनुपर्ने कुरो गेय छ कि छैन, संरचना अलग कुरा भयो एकछिनको लागि। त्यो गेय भयो भने तपाईँले तपाईँलाई अब तपाईँको क्षमताले तपाईँलाई रेकर्ड गराउनु, गायकलाई गाउन दिनु र जनमानसमा ल्याउनु त्यो तपाईँको क्षमताको कुरा भयो, तर लेखेर राखिरहँदा त गाउनै पर्छ भन्ने छैन नि त, तर गाइन सक्ने गरी पो लेखिनुपर्छ त, लय भएको संरचनामा बेस्ट रहेको कुरो मलाई त्यस्तो लाग्यो। यो मेरो व्यक्तिगत धारणा नै हुनसक्छ, गाइनै पर्छ भन्ने अनिवार्य छैन, गाइनुपर्छ, गाइनु गाइने कुरा अलग भयो, गाइँदा फेरि राम्रो भयो, व्यावसायिक हुनलाई त गाइनु पनि पर्यो, हामी नेपाली गजलको व्यावसायिकतामा जोड दिइरहेछौँ, यसको लागि गाइनु पर्यो सबभन्दा पहिला, गाएर चाहिँ बिकेपछि मात्रै न गजलकारले पनि अलिकति के अरे पैसा पाउने हो, मलाई त्यस्तो लाग्यो।
एउटा गजल अर्को सुनाउनुहोस् न।
दुःखमा हुर्किएँ सुख र सयलमा निन्द्रै लाग्दैन, दुःखमा हुर्किएँ सुख र सयलमा निन्द्रै लाग्दैन, मलाई हजुरको रङ्गीन महलमा निन्द्रै लाग्दैन, दुःखमा हुर्किएँ सुख र सयलमा निन्द्रै लाग्दैन, मलाई हजुरको रङ्गीन महलमा निन्द्रै लाग्दैन, लागिराख्छ डर कतै जरै खन्देलान् कि भन्ने, लागिराख्छ डर कतै जरै खन्देलान् कि भन्ने, मलाई आफ्ना उपस्थित स्थलमा निन्द्रै लाग्दैन, मलाई हजुरको रङ्गीन महलमा निन्द्रै लाग्दैन, देहातबाट आएको छु एउटा तन्नामै पल्टिन्छु, देहातबाट आएको छु एउटा तन्नामै पल्टिन्छु, देहातबाट आएको छु एउटा तन्नामै पल्टिन्छु, ढुङ्गामाथि सुत्नेलाई मखमलमा निन्द्रै लाग्दैन, मलाई हजुरको रङ्गीन महलमा निन्द्रै लाग्दैन, हिजो आएँ मुस्किलले कटाएँ भोलि नै फिर्छु काठमाडौँ, हिजो आएँ मुस्किलले कटाएँ भोलि नै फिर्छु, यो काठमाडौँ नामको खाडलमा निन्द्रै लाग्दैन, दुःखमा हुर्किएँ सुख र सयलमा निन्द्रै लाग्दैन, मलाई हजुरको रङ्गीन महलमा निन्द्रै लाग्दैन।
बडा मिठो, काठमाडौँ खाल्डोमा निन्द्रै नलाग्ने है, त्यही भएर थोरै समय बस्नुभयो।
हजुर, भोलि नै फिर्छु।
अब हामी लगभग अन्त्यतिर छौँ लोकेन्द्रजी, तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ?
फोन नम्बर दिन मिल्छ?
मिल्छ।
ओके, मेरो एनसेलको फोन नम्बर हो 98169 41957, 98169 41957। मलाई तपाईँहरू फेसबुकमा पनि जोडिदिनु सक्नुहुन्छ। मेरो नाम लोकेन्द्र बन्जारा छ, अङ्ग्रेजीमा छ। त्यति भए त भइगयो।
हस्, धेरै धेरै धन्यवाद तपाईँलाई काठमाडौँ आउनुभएको समयमा एकदम बचाएर हामीलाई बुलबुलको लागि समय दिनुभयो।
धन्यवाद अच्युतजी, मलाई पनि यहाँ आएर यो देशभरि संसारभरि सबैभन्दा धेरै सुन्ने गजल पारखीहरूको यो एउटा स्टेसन रेडियो उज्यालो रेडियो बुलबुलको कार्यक्रममा मलाई पनि अवसर दिनुभएकोमा तपाईँलाई हार्दिक हार्दिक धन्यवाद।
हस् त, अब हामी लोकेन्द्र बन्जारासँगै आजको कार्यक्रम बुलबुलबाट उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल पनि बिदा हुँदैछौँ। जाँदा जाँदै लोकेन्द्र बन्जाराको एउटा गजल वाचन गर्दै आजको लागि शुभरात्रि भन्छु। प्रत्येक मुटुहरूलाई रहरले हिर्काउँछ, प्रत्येक मुटुहरूलाई रहरले हिर्काउँछ, जस्तो गरी बगरलाई सागरले हिर्काउँछ। छुटिएर यति लामो कालखण्ड बित्यो अझै, छुटिएर यति लामो कालखण्ड बित्यो अझै, मेरो मस्तिष्कमा यादको हम्बरले हिर्काउँछ। जस्तो गरी बगरलाई सागरले हिर्काउँछ, जतिसुकै शान्त बस चाहे बन महात्मा नै, जतिसुकै शान्त बस चाहे बन महात्मा नै, तिमीलाई षोडशीको नजरले हिर्काउँछ। जस्तो गरी बगरलाई सागरले हिर्काउँछ, तिमीलाई मेरो एउटा अन्तिम प्रश्न मेरी प्रिय, तिमीलाई मेरो एउटा अन्तिम प्रश्न मेरी प्रिय, के तिमीलाई म मरेको खबरले हिर्काउँछ। जस्तो गरी बगरलाई सागरले हिर्काउँछ, आफू पनि काँचकै घरमा बस्छ मान्छे तर, आफू पनि काँचकै घरमा बस्छ मान्छे तर, छिमेकीको काँचकै घरमा पत्थरले हिर्काउँछ। प्रत्येक मुटुहरूलाई रहरले हिर्काउँछ, जस्तो गरी बगरलाई सागरले हिर्काउँछ।
बुलबुल एउटा इरानी चरा, बुलबुल